ثم أتبع سببا حتى إذا بلغ مطلع الشمس وجدها تطلع على قوم لم نجعل لهم من دونها سترا كذلك وقد أحطنا بما لديه خبرا ثم أتبع سببا حتى إذا بلغ بين السدين وجد من دونهما قوما لا يكادون يفقهون قولا
رمضان سے پہلے جب مجلس ہوئی تھی آخری تو حضرت ذوالقرنین رضی اللہ تعالیٰ عنہ کا واقعہ چل رہا تھا پھر تقریباً 40 دن کا 4 ملکوں کا دینی سفر ہوا اور پھر اللہ سبحانہ و تعالیٰ نے آپ حضرات سے ملاقات کروائی آپ کی دعا شامل حال رہی اور پورا سفر جو دنیا کی تقریباً 2 سمتوں کا سفر ہوا 4 ملک میں جانا ہوا سارے سفر الحمدللہ عافیت سے ہوئے اور پھر اللہ تعالیٰ نے قرآن کریم کی تفسیر کی نسبت سے ہم سب کو یہاں جمع فرما دیا یہ اللہ کا بڑا کرم ہے اللہ کی مہربانی اللہ تعالیٰ ان مجالس کو بے انتہا قبول فرمائیں اور اس کے فیض کو پورے عالم کے اندر اللہ تعالیٰ عام فرمائیں اور قرآن کریم کی برکت سے قرآن کے انوار سے اللہ ہم سب کو مالا مال فرمائیں آپ ان مجلس کو جس قدر شوق اور ذوق کے ساتھ سنتے ہیں یہ جو کیسٹیں تیار ہوتی ہیں تو ان کیسٹوں کے ذریعے سے دنیا کے کونے کونوں کے ملکوں کے اندر بھی لوگ اس کو بڑے شوق اور رغبت سے سن رہے ہیں جب سفر میں نکلتے ہیں تو پتہ چلتا ہے کہ یہاں کی کیسٹیں دنیا میں کہاں کہاں پہنچی ہوئی ہیں اور لوگ بڑے انتظار میں رہتے ہیں ہم یہاں سورت میں ہیں اور امریکہ میں افریقہ میں انگلینڈ میں نیوزی لینڈ میں سب جگہ لوگوں کو خبر ہے کہ سورہ کہف چل رہی ہے اور لوگ اس کی کیسٹوں کے انتظار میں ہیں یہ سب آپ کی شوق اور آپ کی طلب اور آپ کی اخلاص کے ساتھ جو حاضری ہے اس کی برکت ہے اللہ تعالیٰ اس کو قبول فرمائے حضرت ذوالقرنین کا واقعہ چل رہا تھا حضرت ذوالقرنین پہلا سفر جو انہوں نے کیا تھا وہ دنیا کا مغرب یعنی یہ جو پشچم دشا ہم کہتے ہیں اس میں جو آخری کونا ہوتا ہے جہاں جا کر کے سورج ڈوبتا ہے وہاں کا انہوں نے سفر کیا اور وہاں ایک ایسی قوم سے ملاقات ہوئی جو ایمان نہیں رکھتی تھی حضرت ذوالقرنین نے ان کو ایمان کی دعوت دی اللہ کے دین کی طرف ان کو بلایا پھر حضرت ذوالقرنین کا دوسرا سفر شروع ہوا, اور اس دوسرے سفر میں دنیا کا جو اس طرف کا علاقہ ہے, بالکل آخری کنارہ دنیا کا, جہاں سے روزانہ سورج نکلتا ہے, وہاں تک حضرت چلے گئے. وہاں ایک ایسی قوم سے حضرت کی ملاقات ہوئی کہ جو ننگے رہتے تھے, بدن پر کوئی کپڑے پہنتے نہیں تھے, مکان بھی ان کے پاس نہیں تھے, ننگے بدن قوم, مکان کا کوئی انتظام نہیں, بالکل جنگلی قوم. سورج کی جو کرنیں ہوتی ہے وہ سیدھی ان کے بدن کے اوپر آ کر کے پڑتی تھی. ایسی قوم کے پاس حضرت ذوالقرنین پہنچے, اور آیت میں جو کذالک کا لفظ آیا وہ یہ بتلا رہا ہے کہ یہ قوم بھی ایمان نہیں رکھتی تھی, بے ایمان قوم تھی. حضرت ذوالقرنین نے جا کر کے اس قوم کو بھی ایمان کی دعوت دی, حالانکہ آپ کے پاس ایک بہت بڑا لشکر تھا, ہتھیار تھے, لیکن اس کے باوجود آپ نے ان کو سزا نہیں دی, ان کے اوپر پہلے ہتھیار نہیں اٹھائے, بلکہ ان کو پہلے ایمان کی دعوت دی, ان کو آخرت کی باتیں سمجھائی, ایک اللہ کی طرف ان کو بلایا. اس سے یہ بات معلوم ہوئی کہ جو قوم ایسی ہو کہ جو ان پڑھ ہو, جاہل ہو, نادان ہو, ایسے لوگوں کو اللہ کا دین سکھلانا یہ ہم سب کی ذمہ داری بنتی ہے. تو جو بیچارے کچھ نہیں جانتے, ایسوں کو جا جا کر کے ہم اللہ کا دین سکھلائے, اللہ کے دین کی باتیں ہم ان کو پہنچائے. حضرت ذوالقرنین بادشاہ تھے, حکومت والے آدمی تھے, لشکر والے آدمی تھے, ان پر حملہ کر سکتے تھے, چڑھائی کر سکتے تھے, لیکن آپ نے ان پر حملہ نہیں کیا, چڑھائی نہیں کی, بلکہ ان کو ایمان سمجھایا, اعمال سمجھائے, اللہ کی عبادت کی دعوت دی, اور کہا کہ اگر تم لوگ سیدھے رستے پر آ گئے, اچھے ایمان والے بن گئے, ایک اللہ کی بندگی کرنے لگ گئے, تو ہم تمہیں کوئی سزا نہیں دیں گے, ہم تمہارے ساتھ اچھی بات کریں گے, ہم تمہاری خدمت کریں گے, ہم تم پر کوئی ظلم نہیں کریں گے. یہ دو سفر مکمل ہو گئے, دنیا کے اس کونے میں آخر تک اور دنیا کے اس کونے میں آخر تک, پورا مشرق مغرب, پورو سے پشچم, پشچم سے پورو, پورا حضرت ذوالقرنین نے سفر کر لیا, اور لوگوں کو سمجھاتے سمجھاتے ایمان والا بنا دیا. اور آپ نے جہاں جہاں سفر کیا وہاں لوگ خوشی خوشی ایمان کے اندر داخل ہو گئے. معلوم ہوا کہ ایک مومن سچی طلب کے ساتھ جب چلتا پھرتا ہے, اللہ اس کے چلنے پھرنے کے اوپر لوگوں کو ہدایت عطا فرماتے ہیں, اس کے ذریعے سے لوگوں میں ایمان زندہ ہوتا ہے. حضرت ذوالقرنین بھی چلتے رہے, دنیا کے اس کونے سے لے کر اس کونے تک اور اللہ کے بندوں کو سمجھاتے رہے تو اس کی برکت سے ایمان پھیلا اور ایمان زندہ ہوا. جب یہ دو سفر مکمل ہو گئے تو پھر ایک تیسرے سفر کی انہوں نے تیاری کی, اور قرآن کریم نے اس جگہ پر یہ بات ارشاد فرمائی کہ سفر کے لیے جو سامان ضروری ہوتا ہے وہ تمام سامان کا آپ نے انتظام فرمایا. اس سے ایک بات ہم کو یہ سیکھنے کو ملی کہ یہ دنیا دار الاسباب ہے, اللہ تعالیٰ نے اس دنیا کو اسباب کے ساتھ جوڑا ہے. ایسے اللہ اس بات پر قدرت رکھتے ہیں کہ بغیر اسباب کے بھی اللہ جو چاہے وہ کر سکتے ہیں. یہ ہمارا ایمان ہے کہ اللہ تعالیٰ اسباب کے محتاج نہیں ہے. جیسے کہ حضرت مریم کا قصہ قرآن میں آگے آئے گا انشاءاللہ, تو بغیر شادی کے اور بغیر مرد کے اللہ نے حضرت مریم کو بیٹا عطا فرمایا. حضرت عیسیٰ علیہ السلام پیدا ہوئے, کوئی مرد نہیں, کسی مرد نے ہاتھ بھی نہیں لگایا, حضرت مریم نے کوئی غلط کام بھی نہیں کیا, شادی بھی نہیں کی. اللہ نے بغیر اسباب کے ان کو بیٹا عطا فرمایا. اللہ کر سکتے ہیں, لیکن جو ایک عام طریقہ ہے وہ اس دنیا کا یہ ہے کہ اللہ نے دنیا کو اسباب کے ساتھ جوڑا ہے, اس لیے ہمیں اسباب اپنانے پڑتے ہیں. صبح ہوگی فجر کی نماز پڑھو, قرآن کی تلاوت کرو اور پھر حلال روزی کمانے جاؤ, اسباب اختیار کرو, نکلو حلال روزی کمانے کے لیے, محنت کرو, اللہ اس پر حلال روزی عطا فرمائیں گے. تو دنیا ہے, اسباب اپنانے پڑتے ہیں, اور اسباب کو اختیار کرنے کے بعد نظر کرنے کی اللہ کی ذات پر. ہماری غلطی یہ ہے کہ ہم ہماری کوششوں پر نظر کرتے ہیں, اللہ پر نظر نہیں رکھتے. یہ بہت بڑی غلطی ہے. اسباب مثلاً ہم کمانے کے لیے گئے, دکان پہ جا کر کے بیٹھے, دکان کھولی, دکان کے چلنے کے لیے جو ضروری طریقہ ہے وہ بھی ہم نے سیکھا اور اپنایا, پھر ہم اللہ سے دعا کریں کہ اللہ تو ہماری دکان میں برکت عطا فرمائے, تو انشاءاللہ اللہ تعالیٰ روزی عطا فرمائے. لیکن ایک آدمی ہے کہ بس اسباب ہی اسباب پر بھروسہ کرے اور اللہ کی ذات پر نظر نہ کرے, تو یہ آدمی کی بہت بڑی غلطی ہے کہ میں دکان پر بیٹھتا ہوں پھر بھی مجھے روزی نہیں ملتی. بھائی تو آیا اللہ کے گھر میں, تمہیں دعا کی اللہ سے, تمہیں اللہ سے مانگا, نہیں وہ تو نہیں کیا, دکان پہ بیٹھتا ہوں. یہ ہماری غلطی ہے. اسباب کو اختیار کرنے کے بعد پھر اللہ کی ذات سے تعلق قائم کرنا, اللہ سے دعا کرنا, یہ بھی ضروری ہے. اور بعض لوگ کیا کرتے ہیں, اسباب اختیار نہیں کرتے, بھائی اللہ کر دیں گے. تو اسباب کو اختیار نہ کرنا اور صرف دعا 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 کرنا, یہ بھی ٹھیک طریقہ نہیں ہے. ہمارا یقین ہمارا توکل اتنا اونچے درجے کا نہیں ہے, وہ تو اللہ کے خاص بندے ہوتے ہیں کہ جن کا یقین, جن کا توکل, جن کا اللہ کی ذات سے تعلق اتنا اونچے درجے کا ہوتا ہے کہ وہ گھر بیٹھے بھی ان کے کام بن جاتے ہیں. ہم تو بہت کمزور لوگ ہیں, ہمارا یقین بھی کمزور, ہمارا تعلق بھی کمزور, ہمارا توکل بھی کمزور, ہمیں تو اسباب بھی اختیار کرنے پڑتے ہیں. تو اس بات کو اچھی طرح ذہن میں بٹھا لو کہ صرف اسباب کو اختیار کرنا اور اللہ تعالی سے دعا نہ کرنا یہ بھی غلطی, اور صرف دعا دعا پر لگے رہنا اور اسباب کو اختیار نہ کرنا یہ بھی غلطی. ہمارے لیے تو اسباب کو بھی اپنانا ہے اور اللہ سے دعا بھی کرنی ہے, دونوں چیزوں کو ہمیں جمع کرنا ہے, تو انشاءاللہ اللہ تعالی ہمارے کام کو بنائیں گے. تو حضرت ذوالقرنین نے ایک سفر کے لیے جو ضروری اسباب ہوتے ہیں وہ تمام اسباب اپنائے, وہ تمام اسباب اختیار کیے, اور پھر انہوں نے تیسرا سفر شروع کیا. ابھی جو تیسرا سفر شروع کیا وہ کہاں کا سفر اختیار کیا ہے؟ تو حضرات مفسرین فرماتے ہیں کہ دنیا کا جو پرانا نقشہ ہے اس نقشے کے اعتبار سے جنوب یعنی جو اس طرف کوئی زیادہ آبادی پہلے نہیں تھی, قدیم دنیا میں زیادہ آبادی شمال کی طرف تھی, شمال یعنی یہ دکشن کا علاقہ. اب مکہ مکرمہ کو اگر ہم دنیا کا سینٹر مانیں, اور حقیقت میں دنیا کا سینٹر مکہ ہے, پوری دنیا کا ہے. سائنٹسٹ لوگوں نے اور آسٹرولوجی والوں نے بہت تحقیق کی, بہت تحقیقات کی, بڑی بڑی مشینیں لگائی سیٹلائٹ سے اپگرہ کے ذریعے سے, تو سب کا نتیجہ یہ آیا کہ ساری دنیا میں سینٹر جو ہوتا ہے وہ مکہ مکرمہ ہے. عجیب بات ہے, انہوں نے لندن کو سینٹر بنانے کی کوشش کی. اس وقت آپ کو معلوم ہونا چاہیے کہ ساری دنیا میں یہ جو ٹائم ہے, یہ ٹائم کا نظام لندن میں جو گرینچ ہے وہ لوگ کنٹرول کرتے ہیں, اور وہ یوں کہتے ہیں کہ پوری دنیا میں ٹائم کے لیے سینٹر ہمارا گرینچ ہے. لیکن انہوں نے بھی جب تحقیق کی تو ان کی سمجھ کے اندر بھی آیا کہ سینٹر تو پوری دنیا کا مکہ مکرمہ ہے. اور اس وقت ایک جھگڑا چل رہا ہے سائنٹسٹوں میں, ہمارے جو مسلم سائنٹسٹ ہے وہ کہتے ہیں کہ دنیا میں ٹائم کنٹرول مکہ سے ہونا چاہیے, اس لیے کہ ساری دنیا کا سینٹر مکہ مکرمہ ہے. اور ان کا اصرار ہے کہ نہیں, گرینچ کے اندر جو سینٹر ہے اس وقت وہی سینٹر باقی رہنا چاہیے. ابھی عید کے بعد میں گرینچ گیا تھا دیکھنے کے لیے کہ لوگ کیسے جو ہے پوری دنیا میں ٹائم کو کنٹرول کرتے ہیں. بہت بڑا انہوں نے اس کا سینٹر بنا رکھا ہے گرینچ کے اندر. تو خیر, مکہ مکرمہ کو اگر ہم عالمی مرکز جیسا حقیقت میں ہیں دنیا مان لے رہے, تو قدیم دنیا میں زیادہ آبادی شمال کی طرف ہے, یہ جتنے افریقی ملک لگتے ہیں دور دور تک پھیلے ہوئے. تو مفسرین فرماتے ہیں کہ حضرت ذوالقرنین کا جو تیسرا سفر ہوا وہ دنیا کی اس طرف کے اندر ہوا, دکشن کی طرف کے اندر. और दूर दूर की तरफ वो सफर करते हुए निकल गए। सफर करते करते एक जगह पर पहुंचे, वहां उन्होंने एक कौम से मुलाकात की। अल्लाह ताला ने कुरान में इस कौम का बहुत मुख्तसर तारुफ करवाया कि ये ऐसी कौम थी जो बात को समझती नहीं थी, बेसमझ लोग थे, बात समझते नहीं थे। इसका एक मतलब तो ये है कि हजरत ज़ुल्करनैन जो जबान बोलते थे वो जबान उनको नहीं आती थी और उनकी जबान हजरत ज़ुल्करनैन को आती नहीं थी। भाषा जिसको कहते हैं लैंग्वेज, तो हजरत ज़ुल्करनैन की लैंग्वेज वो नहीं समझते थे और उनकी लैंग्वेज हजरत ज़ुल्करनैन को समझ में नहीं आती थी। अब जब लैंग्वेज और जबान समझ में नहीं आती तो एक दूसरी जबान है इशारे की दुनिया। जैसे हमारे हाजी मक्के मुकर्रमा जाते हैं तो अरबी नहीं आती पहले चंद दिन तक, तो अरब दुकान वालों से भाव करवाते हैं। इस तरह दो मरतबा करे तो 10, एक मरतबा करे तो 5, क्योंकि 5 को अरबी में खमसा कहते हैं, वो नहीं आता, फिर चंद दिन में सीख लेते हैं। तो अगर लैंग्वेज समझ में नहीं आती तो एक दूसरी जबान है इशारे की। लेकिन ये जो कौम थी ऐसी अनपढ़ कौम थी कि इशारा भी समझती नहीं थी। ला यकादू ने यफ़क़हून क़ौला, कुरान में अल्लाह ने उनके लिए फरमाया, इशारा समझने की भी उनमें ताकत नहीं थी। और दुनिया में बाज लोग बेचारे ऐसे होते हैं, ऐसे ना समझ, ऐसे कम समझ, कि वो बेचारे इशारों की दुनिया भी समझते नहीं है। और बाज लोग माशाल्लाह ऐसे माहिर होते हैं कि इशारे इशारे में सारे काम कर जाते हैं। इसलिए अल्लामा रूमी रहमतुल्लाह अलैह ने एक बात लिखी है, बहुत बड़े बुजुर्ग गुजरे हैं अल्लामा रूमी, हमारे तसव्वुफ के सिलसिले में बड़ा ऊंचा मकाम है उनका। तो फरमाते हैं, बयान आशिको माशूक रुमूज़, बयान आशिको माशूक रुमूज़, के किरामन कातिबीन राहम खबर नेस। उन्हीं फरमाते हैं कि आशिको माशूक के दरमियान में जो इशारे की दुनिया होती है ये बेचारे किरामन कातिब भी नहीं समझ नहीं पाते कि इशारे में क्या बात कर रहे हैं। खैर, ये तो इन्होंने बहुत आगे की बात कही है तंबीह करने के लिए, वरना फरिश्ते तो सब समझते हैं और उनके पास तो सब कुछ इल्म अल्लाह ने दे रखा है। तो इनको कहने का मकसद ये है कि इशारे की दुनिया एक अजीबोगरीब दुनिया होती है, आदमी जहां लैंग्वेज और भाषा नहीं समझता वहां इशारे से बात को समझ लेता है। और आपकी दिलचस्पी के लिए एक बात बताऊं कि पहली, उर्दू में कहते हैं पहली, गुजराती में हम उसको कहते हैं उखाणा। उखाणा समझते हो ना, एक दूसरे को जो सवाल करते हैं कि यू यू इसका क्या मतलब। तो जैसे ये पहली और उखाणा बात में होते हैं, इस तरह इशारे में भी आते हैं। फैजुल बारी शरह बुखारी में अल्लामा कश्मीरी रहमतुल्लाह अलैह ने एक ऐसी पहली का जिक्र किया है कि एक आदमी आया ईरान के किसी बादशाह के दरबार में और उसने इशारे में एक उखाणा बतलाया और पूछा, मैंने क्या कहा बतलाओ। वो आदमी बादशाह के दरबार में आके पहले खड़ा हो गया और फिर उस आदमी ने रुकू किया और रुकू करने के बाद अपनी दाढ़ी को 3 मरतबा हाथ मारा और फिर बादशाह को पूछता है क्या मतलब हुआ बताओ। पहले खड़ा हुआ, फिर रुकू किया, तो 3 मरतबा दाढ़ी को हाथ मारा। दरअसल बादशाह ने वो मेहमान को यूं पूछा था कि तुम्हारा नाम बतलाओ, क्या तुम्हारा नाम है। तो उसने कहा ऐसे नाम नहीं बताऊंगा, इशारे में नाम बताऊंगा समझ जाने का। तो बादशाह ने कहा अच्छा बताओ। तो वो पहले खड़ा हो गया, फिर रुकू किया, फिर 3 मरतबा दाढ़ी को यूं हाथ किया, फिर बादशाह को पूछा बोलो मेरा क्या नाम समझे। ये इशारे का एक उखाणा है, बुखारी शरीफ की ये शरह में है। अब आपकी भी समझ में नहीं आया होगा इसलिए बतला दो, वो जो खड़ा हुआ तो उसका मतलब है अलिफ, क्योंकि अलिफ खड़ा होता है। आदमी खड़ा होता है तो लगता है अलिफ सीधा। फिर उसने रुकू किया, तो आदमी जब रुकू करता है तो यूं हो जाता है, और तख्ती में यूं दाल होती है, दाल दाल जो होती है तो दाल यूं होती है। तो रुकू का मतलब था दाल। और फिर जो उसने अपनी दाढ़ी को 3 मरतबा हाथ मारा, तो वो किस्सा ईरान का है और ईरान में फारसी जबान बोली जाती है और फारसी में दाढ़ी को रीश कहते हैं। रीश, रीश के माने दाढ़ी। रीश में बड़ी शीन है और बड़ी शीन में 3 नुक्ते होते हैं। तो उसने जो 3 मरतबा हाथ मारा तो गोया 3 नुक्ते उड़ा दिए। एक बार हाथ मारा एक नुक्ता उड़ गया, दूसरा हाथ मारा दूसरा नुक्ता उड़ गया, तीसरा हाथ मारा तीसरा नुक्ता उड़ गया। तो बाकी रह गई छोटी सीन, नुक्ते चले गए तो बाकी रह गई छोटी सीन। अब तो समझ गए क्या नाम हुआ, इदरीस उसका नाम था। तो रीश बड़ी शीन से और 3 नुक्ते उड़ गए इसलिए रीस हो गया, और अलीफ खड़ा डाल रोकू, तो उसने अपना नाम बतलाया इदरीस। ये अमली पहली है, ऐसी अजीब अजीब पहलियां है। मैं आपको बतलाऊं तो आप हैरत में पड़ जाओगे, फिर कहोगे कि तफसीर का सबक हो रहा है, उखाने की मजलिस हो रही है। तो बहरहाल इशारे की भी एक मुस्तकिल दुनिया होती है। तो ये कौम ऐसी थी कि लैंग्वेज भी समझती नहीं थी, भाषा भी समझते नहीं, इशारा भी नहीं समझते। अब इनको दीन की बात पहुंचानी है तो क्या करें, तो कहा तर्जुमान लाओ, ट्रांसलेटर, इंटरप्रिंटर, जो ज़ुल्करनैन की जबान भी जानते हो और वहाँ की कौम की जबान भी जानते हो। अभी हम ईद के बाद तुर्की गए थे तो वहाँ मरकज पर कयाम किया, तो वहाँ फजर के बाद 1 घंटा बात करने गए। अब हमको तुर्की आती नहीं और वो लोग अरबी और उर्दू समझते नहीं, इंग्लिश भी नहीं समझते। मैंने कहा अब इसका हल किया, तो मुझे कहने लगे कि आप अरबी में या उर्दू में बयान करो, हम आपके बाजू में एक आदमी बिठा देते हैं, एक मौली साहब को वो तर्जुमा करेंगे तुर्की जबान में और आपको बात करेंगे। क्या चलो ये अच्छा तरीका है बात पहुंचाने का। तो ये भी एक तरीका है दीन की बात पहुंचाने का। तो उन्होंने हजरत ज़ुल्करनैन ने देखा कि ये लोग कुछ समझते नहीं, नहीं इशारा समझते हैं नहीं बात समझते हैं, तो ट्रांसलेटर बुलवाया और ट्रांसलेटर के जरिए से उनसे बातचीत की। एक अल्लाह और आमाल उनको समझाए। तो हजरत ज़ुल्करनैन के पास जो बहुत बड़ा लश्कर था, तो ये लश्कर देख करके उस कौम के लोगों ने अपनी एक मुसीबत बतलाई कि हजरत हमारी एक बहुत बड़ी मुसीबत है, आप हमारी उस मुसीबत को अगर दूर कर देवे तो आपका हमारी पूरी कौम के ऊपर बड़ा एहसान होगा। हजरत ज़ुल्करनैन कहने लगे क्या मुसीबत है वो बताओ। तो तो कहने लगे कि हजरत ये दीवार आप देख रहे हैं कितनी बड़ी दीवार है, इस दीवार के पीछे एक कौम रहती है, बड़ी फितीन कौम है। दीवार के बीच में इधर पहाड़ कुदरती दीवार थी, किसी आदमी की बनाई हुई नहीं, कुदरती। इधर पहाड़ है दूर तक वो एक दीवार, इधर पहाड़ है दूर तक वो दूसरी दीवार, लेकिन एक जगह पर दो पहाड़ों के बीच में थोड़ी जगह खुली हुई थी। कहा हजरत ये पहाड़ों के पीछे एक कौम रहती है, बड़ी फितीन कौम है, और दो पहाड़ के बीच में ये जगह है, वहां से ये कौम के लोग आते हैं और आकर के हमारे घरों में घुस जाते हैं, जो मिला वो खा गए पी गए, सामान मिला वो लूट गए, हमारे आदमियों को मार डालते हैं, कत्ल करते हैं, और अचानक आ जाते हैं, अचानक हमला करते हैं। और उस कौम का नाम याजूज माजूज की कौम है, और वो बड़ी फितने वाली कौम है। हजरत ये याजूज माजूज वाली कौम से आप हमको बचाने का कोई इंतजाम कीजिए, बड़ा इनका फितना है, हम उनकी वजह से परेशान हैं, हम थक गए हैं, आप कुछ तदबीर करो कि ये फितीन कौम के फितनों से हमारी हिफाजत हो जाए। हजरत ज़ुल्करनैन फरमाने लगे कि देखो ये जो बीच वाली जगह खुली है जहां से ये लोग आते हैं, हम उसको पैक कर देते हैं। और वहां की पब्लिक भी कहने लगी कि हजरत हम आपको पैसे जमा करके देते हैं, चंदा देते हैं, टैक्स देते हैं, लेकिन आप कोई मजबूत दीवार बना दो, हमको तो दीवार बनाना भी नहीं आता, तो इतनी खुली जगह भी पैक हो जावे और वो फितीन लोग नहीं आवे। हजरत ज़ुल्करनैन ने फरमाया कि ठीक है, मैं तुम्हारी इस खिदमत के लिए तैयार हूं। ये जो पहाड़ियों के पीछे याजूज माजूज रहते हैं और वो आकर के बड़ा फसाद मचाते हैं, बड़ा फितना मचाते हैं, तो मैं ये बीच की जगह को पैक कर देता हूं, वो आगे आइंदा आएंगे नहीं, और इनके फितनों से तुम्हारी हिफाजत हो जाएगी। रहा ये कि तुमने ये कहा कि भाई पैसे हम देंगे, तो अल्लाह ने मुझे बहुत पैसा दिया है अल्हम्दुलिल्लाह, मेरे पास बहुत माल है, मुझे माल और पैसों की कोई ज़रूरत नहीं है, मैं तुम्हारी मुफ्त में खिदमत कर रहता हूँ, मैं इसके लिए तैयार हूँ। अब ये याजूज माजूज की जिस कौम का इन्होंने जिक्र किया है, वो कौन सी कौम है, किस कहाँ उनकी नस्ल है, कुरान की दूसरी आयत में है कि कयामत से पहले ये दुनिया में आएंगे, अहादीस में इनका बहुत मुफस्सल वाकया आया है, इंशाल्लाह उसको आइंदा पीर की मजलिस में आपके सामने पूरी तफसील से जिक्र करेंगे कि याजूज माजूज की कौम क्या है, क्या इनका वाकया है, अहादीस की रोशनी में इंशाल्लाह उसको बाद में जिक्र करेंगे। बहरहाल हजरत ज़ुल्करनैन का ये तीसरा सफर था कि जो इस शिमाल की तरफ इन्होंने किया और जाकर के ऐसी अनपढ़ कौम से इनकी मुलाकात हुई और उनको जाकर के भी अल्लाह का दीन पहुंचाया। अल्लाह ताला हम सबको अपने दीन के लिए अल्लाह की ज़मीन पर चलने फिरने की तौफीक अता फरमाए, और हमारे चलने फिरने को अल्लाह हमारी ज़िंदगी में, इंसानों की ज़िंदगी में हिदायत के जिंदा होने का जरिया बना दे।